नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो बिजेएफएम 101.6 इन्टरनेट अनलाइनमा www.bjfm.org.np र 101.6 बिजेएफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको बिजे खबरमा अजय पौडेलको नमस्कार। सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। गैंडाकोटमा 2 सहित हिजो 279 नयाँ कोरोना संक्रमित थपिए। संक्रमितहरूको संख्या 4364। अब पसल खुल्ने, सवारीमा जोर बिजोर। एसईई परीक्षालाई आन्तरिक मूल्याङ्कनको आधारमा मान्यता दिइने। गैंडाकोट नगरपालिकाले नयाँ व्यवसाय गर्नेलाई विशेष छुट दिने। आन्तरिक आय 6,10,50,000 प्रक्षेपण। नगरका सबै विवादको बहस र छलफलबाट समाधान खोज्न उपप्रमुख कण्डेलको आग्रह। रजहरको अस्थायी कोरोना विशेष अस्पतालले गति लिन सकेन। विपदमा हामी अभियानद्वारा गैंडाकोट 6 र 16 राहत वितरण। भरतपुर 5 अत्यावश्यक बाहेकका सेवा बन्द। र चितवनको माडी नगरपालिका आजदेखि 5 दिनसम्मका लागि सिल। विप्लव नेकपाले एमसिसी खारेज गर्न माग गर्दै नवलपुरका विभिन्न ठाउँमा पोस्टर टाँस्यो। देवघाट क्षेत्रको विकासका लागि 3.5 करोडका योजना सुरु।
गैंडाकोट नगरपालिका वडा नम्बर 8 वडा कार्यालयको सूचना। वडामा बाहिरका नौलो वा शंकास्पद व्यक्ति आएको पाइएमा वडा कार्यालयमा जानकारी गराउनु हुन अनुरोध छ। वडावासीलाई कुनै पनि खालको असुविधा भएमा वडा कार्यालयमा सम्पर्क गर्नु हुन पनि अनुरोध गर्दछौ। वडा नम्बर 8 को वडा कार्यालय। सम्पर्क नम्बर वडाध्यक्ष दिलाराम रिजाल 98450-26620।
गैंडाकोट नगरपालिका वडा नम्बर 9 को सूचना। विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस प्रकोपको रूपमा भित्रिन नदिन सबै सचेत रहन र नेपाल सरकारले घोषणा गरेको लकडाउनको पालना गरी सुरक्षित रहन सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध गर्दछौ। यसका साथै पटक पटक साबुन पानीले हात धुन नबिर्सिनुहोस्। सामाजिक दूरी कायम गर्नुहोस्।
वडाध्यक्ष प्रेम प्रसाद सापकोटा। सम्पर्क नम्बर 98451-14520।
गैंडाकोट नगरपालिका वार्ड नम्बर 11 को सूचना। विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपको रूपमा भित्रिन नदिन सबै सचेत रहन र नेपाल सरकारले घोषणा गरेको लकडाउनको पालना गरी सुरक्षित रहन सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध गर्दछौ। वडामा रहेका होटल तथा मदिरा पसल अनिवार्य बन्द गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। कुनै समस्या भएमा वडा कार्यालयमा सम्पर्क गर्नुहोला। वडा अध्यक्ष गोविन्द प्रसाद सुवेदी 98450-43600। गैंडाकोट नगरपालिका वार्ड नम्बर 11 को कार्यालय।
विजय खबरमा अब खबर विस्तारमा। सुरुवातमा सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेको छ। अब पसल खुल्ने भएका छन् भने सवारीमा जोर बिजोर गरेर चलाइने भएको छ। सँगसँगै एसईईलाई आन्तरिक मूल्याङ्कनको आधारमा निर्धारण गरिने भएको छ। यसैसँग सम्बन्धित समाचारबाट सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो। एकजना मन्त्रीका अनुसार लकडाउन पुनः व्यवस्थित गर्ने निर्णय भएको छ। सुरक्षा का हिसाबले स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गरेर कृषि उद्योग व्यापारहरूमा खुकुलो गर्ने भनिएको छ। नेपालमा कोरोना भाइरस अर्थात् COVID-19 को संक्रमणको अवस्था दोस्रो संक्रमित भेटिएपछि सरकारले गत चैत 10 गतेबाट अन्तर्राष्ट्रिय सीमानाकामा आवागमन रोकेको थियो भने 11 गतेबाट लकडाउन गरेको थियो। त्यसैता पटक पटक लकडाउनको समय थप गरिएको छ र पछिल्लो पटक थपिएको समय जेठ 32 कायम गरिएको छ। यसैबीच सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा 10 र 11 माध्यमिक शिक्षा परिषद एसईई हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्ने प्रस्ताव गरेको छ। मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले प्रतिवेदन अनुसार आन्तरिक मूल्याङ्कनसहित विभिन्न 3 विकल्प दिई मन्त्री परिषदमा प्रस्ताव पेश गरिएको थियो र उक्त प्रस्तावबारे मन्त्री परिषदले निर्णय गरिसकेपछि एसई परीक्षालाई आन्तरिक मूल्याङ्कनका आधारमा मान्यता दिइने भएको छ। हिजो 279 संक्रमण देखिएसँगै नेपालमा COVID-19 पुष्टि भएका कुल संक्रमितहरूको संख्या 4364 पुगेको छ। नेपालका विभिन्न स्थानमा प्रयोगशालाहरूमा गरिएको परीक्षणमा 257 पुरुष र 22 महिला गरी हिजो 279 कोरोना संक्रमण देखिएको हो। संक्रमित 4364 मध्ये पुरुष 4055 र महिला 309 यसको संक्रमण देखिएको हो। 72 जिल्लामा यसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ। हिजो दिइएको जानकारी अनुसार पछिल्लो 24 घण्टामा 90 डिस्चार्ज भएका छन्। 2 महिला र 88 पुरुष गरी 90 डिस्चार्ज भएका हुन्। हालसम्म 79 महिला र 595 जना पुरुष गरी 674 जना निको भई घर फर्किएका हुन्। मृत्यु हुनेको संख्या 15 पुगेको छ। अहिलेसम्म देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनहरूमा 172,266 जना मानिसहरू रहेका छन्। पीसीआर विधिबाट 110,744 र आरडीटी विधिबाट 172,880 परीक्षण गरिएका छन्। नेपालमा संक्रमण रोक्ने सरकारले गरेको लकडाउन जारी रहेको छ। हिजो लकडाउनको 79 दिन रहेको थियो भने आज लकडाउनको 80 दिनमा पुगेको छ भने आजबाट लकडाउनमा केही खुकुलो बनाउने सरकारले हिजो नै निर्णय गरिसकेको छ। गत जेठ 26 गते लक्ष्मी माईमा सङ्कलित 17 स्वाब नमुना परीक्षणको रिपोर्ट आएको छ। भरतपुरमा रहेको कोभिड-19 परीक्षण प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा 2 जनामा पोजिटिभ देखिएको हो। गैंडाकोट 13 र 23 वर्षका पुरुष र गैंडाकोट 14 का 26 वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। गैंडाकोट 13 का युवा भारतको गुजरातबाट जेठ 15 गते बसमा 50 जनासहित सुनौली नाका आएको र जेठ 15 गते नै सुनौलीबाट पिकअप भ्यानमा 8 जनाको टोलीसहित गैंडाकोट आइपुग्नु भएको नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभएको छ। पिकअपमा रहेका 8 जनामध्ये 4 जना केरुनी झरेका थिए भने 2 जना रजहरमा र 2 जना गैंडाकोटमा आएका थिए। 2 जना गैंडाकोट झरेका मध्ये 1 जना संक्रमित र अर्का 1 जनाको भने रिपोर्ट नेगेटिभ आएपछि 14 दिन घरमा नै होम क्वारेन्टाइनमा बस्ने गरी पठाइएको हेल्थ असिस्टेन्ट माधव आचार्यले बताउनु भएको छ। त्यस्तै गैंडाकोट 14 का युवा बम्बईबाट 49 जना नेपाली सवार बसमा सुनौली नाकासम्म आउनुभएको थियो। उक्त बसमा तनहु नवलपुरका बौद्धिकारीका लगायतका मानिसहरू रहेका थिए। त्यसपश्चात जेठ 14 गते सुनौलीबाट कावसतीमा 27 जनासहित बोलेरोबाट आउँदा 5 जना गैंडाकोटका हुनुहुन्थ्यो भने अन्य बौद्धिकाली गाउँपालिकाका हुनुहुन्थ्यो। जेठ 14 गते गैंडाकोट का 5 जनामध्ये 3 जनासँगै एउटा कोठामा बस्दै आउनुभएको थियो। गैंडाकोटका 1 जना भने क्वारेन्टाइनमा हुनुहुन्छ। भेडाबारीका 1 जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरी होम क्वारेन्टाइनमा बस्न भनिएको छ भने 1 जना संक्रमितलाई रजहर लगिएको छ। उहाँहरूलाई सिधै क्वारेन्टाइनमा राखिएकाले परिवार वा समुदायसँग सम्पर्क नभएको स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभएको छ। यसअघि गैंडाकोट नगरपालिकामा कोरोना संक्रमितको संख्या 4 पुगेको छ, जसमा गैंडाकोट 1 का 33 वर्षीय पुरुष, गैंडाकोट 7 का 39 वर्षीय पुरुष, गैंडाकोट 13 का 23 वर्षीय पुरुष र गैंडाकोट 14 का 26 वर्षीय पुरुष रहनु भएको छ। सबैलाई रजहर स्थित प्राकृतिक चिकित्सालयमा राखिएको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको छ। गैंडाकोटबाट परीक्षणका लागि लगिएका 17 स्वाब मध्ये अन्य 15 स्वाबको रिपोर्ट भने नेगेटिभ रहेको छ। चितवनमा थप 2 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर 9 मा रहेको कोभिड-19 परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कालिका नगरपालिका 6 जोटपानीका 20 वर्षीय पुरुष र भरतपुर 5 बस्ने 28 वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ। उनीहरू दुवैलाई भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा सारिएको छ। संक्रमण पुष्टि भएकाहरू क्वारेन्टाइनमा बस्दै आएका थिए। यसअघि सोमबार एकै दिन चितवनका 23 जनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरू सबैको अहिले कोरोना विशेष अस्थायी अस्पतालमा उपचार भइरहेको भरतपुर अस्पतालले जानकारी दिएको छ। गैंडाकोट नगरपालिकाले यस वर्ष पनि करको दर नबढाउने भएको छ। नगर उपप्रमुख विष्णु कुमारी कण्डेलले दर नभई दायरा बढाउने गरी छलफल अगाडि बढेको बताउनु भएको छ। विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै उहाँले राजस्व परामर्श समितिको बैठक बसेर आन्तरिक आयोगको टुङ्गो लगाएर छिट्टै कार्यपालिका बैठकमा पेश गर्ने बताउनु भएको छ।
हामी करका दर बढाउने पक्षमा त हामी कहिले पनि छैनौँ।
दायरा बढाउनु हुन्छ,
दायरा बढाउने हो। जो करको दायरामा आउनु भएको छैन उहाँहरूलाई चाहिँ हामीले करको दायरामा ल्याउने हो। तर कर चाहिँ बढाउँदैन। हामीले धेरै अध्ययन गरेका छौँ, राजस्व परामर्श समितिले धेरै अध्ययन गरेको छ, अरू पालिकाहरूमा पनि बुझेको छ। बुझ्दै गर्दा पनि अहिले हेर्ने हो भने गैंडाकोट नगरपालिकामा करको दर अत्यन्त कम छ, त्यो म दावाका साथ भन्न सक्छु।
गत वर्ष 6,78,00,000 आन्तरिक प्रक्षेपणमा गरिए पनि राजस्व उठ्ने समयमा कोरोना महामारीले समस्या सिर्जना गरेपछि 2,81,69,000 मात्रै हालसम्म सङ्कलन भएको पनि उहाँको भनाइरहेको छ। आगामी वर्ष आन्तरिक आन्दामी 6,10,50,000 रुपियाँ अनुमान गरिएको जानकारी पनि उपप्रमुख कण्डेलले दिनुभएको छ।
आन्तरिक आय हामीले प्रक्षेपण गरे अनुसार 6,10,50,000 रुपियाँ अब नगरपालिकाको आगामी आर्थिक वर्ष 77-78 का लागि नगरपालिकाको आमदानी यति हुनेछ भनेर हामीले जो एउटा अनुमान गरेर यसलाई चाहिँ राजस्व परामर्श समितिले टुङ्ग्याएको अवस्था छ।
त्यस्तै गरी उपप्रमुख कण्डेलले विदेशबाट आएर व्यवसाय गर्न चाहने व्यक्तिहरूलाई प्राथमिकतामा राखेर कर छोड दिने प्रस्ताव गरिएको पनि जानकारी दिनुभएको छ।
यो वर्षको लागि व्यवसाय दर्ता गर्दाखेरि 75% छुट दिनुपर्छ अहिले युवाहरूलाई,
यो अवस्थामा भनेर हामीले 75% छुट दिने निर्णय गरेका छौँ। त्यो एक वर्षको लागि मात्रै हो र यो अपाङ्ग र महिलाहरूका लागि भनेको चाहिँ त्यो हामी सदा गरि नै रहनेछौँ, गत वर्ष पनि गरेका थियौँ र यो वर्ष अब कन्टिन्यू त्यसलाई चाहिँ अगाडि बढाउने नै छौँ।
आगामी वर्षको बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य नै रहने र त्यसपछि कृषिलाई विशेष स्थान दिएर बजेटमा सम्बोधन गर्ने पनि उपप्रमुख कण्डेलको भनाइरहेको थियो। विदेशबाट आउने युवाहरूलाई प्रोत्साहन गर्नेदेखि यहाँ राखेर कृषिमा लागिरहनुभएका व्यक्तिहरूलाई पनि सम्बोधन हुने गरी बजेट आउने उहाँको भनाइरहेको छ। साथै उपप्रमुख कण्डेलले नगरको विकासमा नेपाली कङ्ग्रेस र नेपाली कङ्ग्रेस पक्षीय जनप्रतिनिधिहरू कहिल्यै पनि बाधक नभएको भन्दै नीति र नियमहरूलाई कुल्चाने प्रयास भएपछि त्यसलाई रोक्ने दायित्व भएकाले सुधारका लागि आफूहरूले आवाज उठाएको बताउनु भएको छ।
बाधकै छैन काङ्ग्रेस विकासमा बाधक बन्नका लागि, हरेक कुरामा बाधक बन्नका लागि हामी जनप्रतिनिधि नगरपालिकामा आएको होइन। हामीले पनि केही काम गरौँ, नगरमा केही गरेर देखाउँ, यो महत्त्वपूर्ण अवसरको बेलामा नगरवासीहरूप्रति जे कुराको समस्या छ त्यसलाई सम्बोधन गर्न सकौँ भनेर हामी जनप्रतिनिधिहरू निर्वाचित भएर आयौँ।
तपाईँहरू बसेर छलफल गरेर टेबलमै टक गरेर त्यसको समाधान निकाल्नेतर्फ किन चाहिँ तपाईँहरू अग्रसर हुनु?
हामी चाहन्छौँ, सबैजना चाहन्छौँ, तर नगर प्रमुखज्यू योबाट तर्किन खोज्नुहुन्छ। अस्ति गएको बैठक, चार पाँच दिन अगाडिको बैठकको विषयमा हामीले यही नगर शिक्षा समितिले गरेको निर्णयका विषयमा हामीले कुरा उठायौँ। उठाउँदै गर्दाखेरि उहाँ एक्कासी हामी सबैजना त्यहीँ रहँदा रहँदै पनि बैठक स्थगित गरेर उठ्नुभयो कि बहस गर्न पर्यो, छलफल गर्न पर्यो, विषयवस्तुमा केन्द्रित रहेर कहाँ के छ त्यो कुरा हेर्न पर्यो। त्यो वातावरण अहिलेसम्म नगरपालिकामा बन्न सकेन।
साथै उहाँले नगर शिक्षा समिति लगायतका विवाद छलफल र बहसबाट समाधान गर्न आफूहरू तयार रहेको तर त्यो वातावरण नबनेको भन्दै उहाँले सँगै मिलेर अगाडि बढ्न पनि पुनः आग्रह गर्नुभयो। कानुन पढ्दै जाँदा नगर शिक्षा समितिकै वैधानिकतामा प्रश्न उठेको भन्दै आफू सदैव छलफल र बहसबाट समस्याको समाधान चाहेको र त्यसअनुसार अगाडि बढ्न चाहेकाले सोही अनुसार गरिदिन पनि अनुरोध गर्नुभएको छ।
संघीय ऐनमा व्यवस्था भए अनुसार हाम्रो नगर शिक्षा समिति पनि गठन भएको छैन, त्यसले गर्दाखेरि यो नगर शिक्षा समिति नै अलि अवैधानिक छ भन्ने कुरा प्रष्ट हुन्छ। र अन्त्यमा म तपाईँलाई भनौँ, यो हुँदाहुँदै पनि हामी सहमति सहकार्य र एकताका साथ अगाडि बढ्न सकेको भए यी सबै कुराहरू हामीले पनि खोजी गर्थेनौँ होला, तर अहिले कानुन हेर्दै गर्दाखेरि सबै कुरा प्रष्ट रूपमा भेटिएको छ। तसर्थ अब यो एक पक्षले चाहिँ आफूले मुखमा कानुन लिएर जे पायो त्यही गर्दै हिँड्ने, हामी निर्णय भएर बस्ने अवस्थामा छैनौँ। हामीले आग्रह गरेका छौँ नगर प्रमुखज्यूलाई, 63 जनाले हस्ताक्षर गरेर हामीले बुझाइसकेका छौँ र यो जनमतको कदर गर्नुपर्छ उहाँले पनि र यो आफ्नो निर्णयलाई फिर्ता लिनुपर्छ भन्ने मेरो कुरा हो।
विपत्मा हामी अभियानले गैँडाकोट वडा नम्बर 6 र 16 का 35 घरधुरीहरूलाई राहत वितरण गरेको छ। अभियानका संयोजक कपुल गोकुल सापकोटाले जहाँ विपद र चुलो नबल्ने अवस्था छ त्यही घर परिवारहरूलाई घरमा नै पुगेर जनप्रतिनिधि सहितको रहवरमा राहत वितरण गरेको जानकारी दिनुभएको छ। गैँडाकोट 16 का 19 घरधुरी र बाँकी गैँडाकोट 6 का विशेष गरी बोटे समुदायका विभिन्न परिवारहरूलाई राहत वितरण गरेको उहाँले जानकारी दिनुभएको छ। राहतमा प्रति घरधुरी 10 किलो चामल, चिउरा र मसौरा वितरण गरिएको हो। लकडाउनले समस्या परेका कारण र लकडाउन लम्ब्याउने तर दैनिक ज्याला मजदुरीमा काम गर्नेहरूको अवस्थामा समस्या हुँदै गएपछि दैनिकी सञ्चालनलाई कठिनाई भएको र यस्तो समय विपदमा हामीले घरमा नै पुगेर राहत वितरण गरेकोमा जसले राहत पाउनुभएको थियो उहाँहरूले खुसी व्यक्त गर्नुभएको थियो। गैँडाकोट 16 को कार्यक्रम संयोजक गोकुल सापकोटा, आर्थिक संयोजक राम तिवारी, किसान गुरुङ, विवेक नेउपाने सहितका अभियन्ताहरूको सहभागिता रहेको थियो भने सँगसँगै कार्यपालिका सदस्य मेनका कण्डेल, वडा सदस्य सरिता दर्जी, लक्ष्मी सापकोटाले वडामा समस्यामा परेका जनताहरूलाई राहत वितरण गरेको भन्दै वडा अध्यक्षले चासो नदिएकाले विपदमा हामी अभियानलाई बोलाउन बाध्य भएको उहाँहरूको भनाइरहेको थियो। त्यस्तै गरी उपप्रमुख विष्णु कुमारी कण्डेललाई समस्या बताएपछि विपदमा हामीसँग सम्पर्क गराइदिनु भएको पनि उहाँहरूले बताउनु भएको छ। गैँडाकोट 6 को कार्यक्रममा बोल्दै वडा अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले बोटे समुदायका सहित विपन्न परिवारहरूलाई राहत वितरण गरेकोमा अभियानलाई आभार व्यक्त गर्दै थप सहयोग गर्न आफूहरू तयार रहेको बताउनु भएको थियो। कार्यक्रममा भाग्योदय टोल विकास संस्थाकी अध्यक्ष मायादेवी ठकुरीले टोलभित्र अत्यन्त दुःख पाउनुभएकाहरूको घरधुरीलाई राहत दिएकोमा आभार व्यक्त गर्नुभएको थियो। जलुके खानेपानी तथा उपभोक्ता समितिले तुले डाँडा स्थित पानी प्रशोधन केन्द्रलाई हरितगृह अर्थात् उद्यानको रूपमा विकास गर्न लेबल एवं विस्तृत डिजाइनको काम गर्दैछ। पर्यावरण संरक्षणमा टेवा दिन सँगसँगै सरसफाईयुक्त वातावरण बनाउन पानी प्रशोधन केन्द्र रहेको स्थानमा हरितगृह बनाउन लागि जलुके खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मोती चन्द्र चालिसले जानकारी दिनुभएको छ। गैंडाकोट वडा नम्बर 4 रहेको तुले डाँडा स्थित पानी प्रशोधन केन्द्र वरपरको क्षेत्रमा उद्यान बनाइदिँदा त्यहाँ वरपर रहेका उपभोक्ता अन्य व्यक्ति र बाल बालिकाहरूलाई पनि घुम्न पाउने अध्यक्ष चालिसेले बताउनु भएको छ। त्यहाँ दुब बिरुवा र फुलहरू लगाई अध्यक्ष चालिसेले त्यसलाई अझ संरक्षण गरिने पनि बताउनु भएको छ। हरितगृह उद्यान निर्माणका लागि कोषाध्यक्ष पार्वती शर्मा लम्सालको संयोजकत्वमा 5 उद्यान निर्माणको उपसमिति पनि गठन गरिएको छ। जलुकेको आल 2 स्थानमा रहेको खानेपानी ट्याङ्कीबाट 1650 उपभोक्ताले शुद्ध खानेपानी खाइरहनु भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर 5 अत्यावश्यक भएका सेवाहरूलाई तत्कालका लागि बन्द गरिएको छ। वडाको विपद व्यवस्थापन समितिले दुग्धजन्य पदार्थ, स्वास्थ्य सेवा, औषधि पसल, भेटनरी र पशु आहार अर्थात् जाना चोकर बाहेकका सम्पूर्ण सेवाहरू र पसलहरू 5 दिनका लागि बन्द गर्ने निर्णय गरेको हो। हिजो 28 गतेदेखि यही जेठ मसान्त 32 गतेसम्म 5 दिनका लागि अत्यावश्यक भएका सेवा बन्द गर्ने निर्णय गरेको वडाले जानकारी दिएको छ। पूर्वी नवलपरासीमा कोरोना संक्रमणका बिरामीहरू बढ्न थालेपछि यहाँको बिरामीहरूलाई भरतपुर अस्पतालले समेत भर्ना गर्न आनाकानी गर्न थालेपछि र जिल्लामा रहेको आइसोलेसन कक्ष पर्याप्त नहुँदा गण्डकी प्रदेश सरकारले नै देवचुली नगरपालिकाको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई अस्थायी कोरोना विशेष अस्पताल बनाउने निर्णय गरे पनि बजेट अभावका कारण कोरोना विशेष अस्पतालले गति लिन सकेको छैन। देवचुली नगरपालिका वडा नम्बर 16 रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई COVID-19 अस्थायी अस्पताल बनाउने निर्णय भएपछि हाल अस्पताल को आइसोलेसनमा 25 कोरोना भाइरसका संक्रमितहरू बिरामी भई उपचारमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय व्यवस्थापन समितिका सचिव प्रदीपराज घिमिरेले बताउनु भएको छ। अहिले पूर्वी नवलपरासी जिल्लाको अस्पताल डन्डामा 4 बेड, दुम्कौलीमा 2 बेड र पितौजीमा 2 बेड आइसोलेसन कक्ष रहेकोमा सो पर्याप्त नहुने भएपछि जिल्लामा रहेको COVID-19 संक्रमण व्यवस्थापन समितिको सिफारिसमा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा 4 बेड क्षमताको आइसोलेसन कक्ष स्थापना गर्ने गरी प्रदेश स्वास्थ्य निर्देशनालयले समेत अनुगमन गरी अगाडि बढाउने निर्णय भएपछि भए पनि अहिले खर्च कसले दिने भन्ने विषयमा भने समस्याले थप चिन्ता थपेको चिकित्सालयका सचिव घिमिरेले बताउनु भएको छ। सामुदायिक चिकित्सालयलाई कोरोना अस्थायी अस्पताल बनाएपछि अहिले यहाँ अन्य बिरामी आउन बन्द भएका कारण यहाँको कर्मचारीहरू समेतलाई तलब खुवाउन धौधौ हुन थालेपछि र यो कहिलेसम्म रहने भन्ने कुनै निश्चितता नभएकाले चिकित्सालयले सहयोगका लागि सबैलाई अनुरोध गरेको चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले बताउनु भएको छ। चिकित्सालयले कोरोना बिरामीका लागि अस्पताल नै उपलब्ध गराएपछि यहाँ आउने बिरामी र कर्मचारीहरूका लागि सहयोग जुटाउने उद्देश्यले कृषि विकास ब्याङ्क रजहर शाखामा COVID-19 अस्थायी अस्पतालको खाता सञ्चालन गरेर स्वदेश र विदेशमा रहनुहुने सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग जुटाउन अपिल गरेको सचिव घिमिरेले जानकारी दिनुभएको छ। कोरोना अस्पतालको आइसोलेसनमा उपचार गर्ने बिरामी र कर्मचारीहरूलाई सहयोग जुटाउने उद्देश्यले 04151006306000300 नम्बरको कृषि विकास ब्याङ्क रजहर शाखाको खातामा सहयोग उपलब्ध गराइदिन चिकित्सालयले सबैलाई आग्रह गरेको व्यवस्थापक सापकोटाले बताउनुभयो। कोरोना अस्पतालको आइसोलेसनमा रहेका बिरामीहरूको उपचार र यहाँका कर्मचारीहरूको व्यवस्थापन कसले गर्ने भन्ने विषयमा गण्डकी प्रदेश सरकार जिल्लाका स्थानीय तहहरू मौन रहनुले थप चिन्ता थपिएको र अब सहयोग जुटाउन सार्वजनिक आह्वान गरिएको चिकित्सालयका सचिव प्रदीप राज घिमिरेले बताउनुभयो। चितवनमा कोरोना संक्रमित 1 मृत्यु भएपछि सुरुवाती चरणमा उपचार गरेको नारायणी सामुदायिक अस्पताललाई जिल्ला प्रशासन कार्यालय चितवनले स्पष्टीकरण सोधेको छ। भरतपुर स्थित नारायणी सामुदायिक अस्पतालको आइसियुमा उपचार गरिरहेका भरतपुर 11 68 पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उहाँलाई तत्कालै सामान्य अक्सिजनको भरमा कसैको अनुमति नलिई अस्पतालले भरतपुर अस्पताल पठाएको थियो। भरतपुर COVID-19 परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार दिउँसो ती व्यक्तिको कोरोना संक्रमण पुष्टि भएको थियो। त्यस लगत्तै चितवन प्रशासन र चिकित्सकहरूले ती बिरामीलाई तत्काल अन्यत्र नसार्न आग्रह गरेका थिए तर नारायणी सामुदायिकले जबरजस्ती ती बिरामीलाई आइसियुबाट निकालेर भरतपुर अस्पताल पठाएपछि उहाँको मङ्गलबार बिहान 7:05 जाँदा मृत्यु भएको थियो। चितवन प्रशासन र भरतपुर अस्पतालले आफूहरूको अनुमति बिना नै बिरामीहरूलाई सारेको भन्दै आपत्ति जनाएका थिए। सोही विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय चितवनले स्पष्टीकरण सोधेको हो। सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माले अस्पतालले पत्र नै काटेर स्पष्टीकरण सोध्नु भएको थियो र जति सक्दो छिटो जवाफ मागेको पनि जानकारी दिनुभएको छ। यसैबीच त नारायण सामुदायिक अस्पतालका अध्यक्ष डाक्टर भक्तमान श्रेष्ठले प्रशासनले पत्र पठाएको पाएको जानकारी दिनुभएको छ भने उहाँले पत्रको जवाब छिट्टै दिने पनि जानकारी दिनुभएको छ। अध्यक्ष श्रेष्ठले आफूहरूले प्रशासनकै समन्वयमा बिरामीलाई भरतपुर अस्पताल पठाइएको दावी पनि गर्नुभएको छ। उहाँले भन्नुभएको छ बिरामीहरूलाई आवश्यक स्वास्थ्यकर्मीकै निगरानीमा राखेर भरतपुर अस्पताल पठाएका हौँ, उपचारमा कुनै लापरवाही गरेका छैनौँ, डाक्टर श्रेष्ठको भनाइरहेको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि माडी नगरपालिकालाई 5 दिनसम्मका लागि सिल गर्ने निर्णय गरिएको छ। हिजो बसेको नगर स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी 5 दिनसम्मका लागि नगरलाई नै सिल गर्ने निर्णय गरेको हो। यस अवधिमा अत्यावश्यक सवारी साधन बाहेक अन्यको हकमा माडी प्रवेश गर्न रोक लगाउने र माडी बाहिर जाने कार्यलाई पूर्ण रूपमा बन्द गरिएको नगर प्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिनुभएको छ। जिल्लामा कोरोना संक्रमित बढ्नुका साथै माडी नगरपालिकामा नै संक्रमित देखा परेपछि यस्तो निर्णय गरिएको नगर प्रमुख ढकालको भनाइरहेको छ। चितवन तनहुँ र नवलपुरको सङ्गम स्थल पवित्र धार्मिक स्थल देवघाट धाममा 3.5 करोडका योजनाहरू निर्माण सुरु गरिएको छ। समितिले आफ्नो कार्यक्षेत्र तनहुँ चितवन र नवलपुरमा 3.49 करोड का योजनाहरू निर्माण सुरु गरेको हो। तनहुँको देवघाट गाउँपालिकाका पाँच तर्फहरू 70 लाख, चितवनको भरतपुर महानगरपालिका 1 तर्फहरू 2.54 करोड र नवलपुरको गैँडाकोट नगरपालिका 2 तर्फ 25 लाखका योजनाको काम सुरु गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभएको छ। चितवन प्रहरीले पिस्तोलसहित 1 युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका 11 बजाड गणेशस्थानका 20 वर्षीय सुजन सुनार रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले उनलाई जेठ 26 गते अपराह्न पक्राउ गरेर हिजो सार्वजनिक गरेको हो। सुनारले आफ्नै घरमा हात हतियार राखेको सूचनाको आधारमा खन तलासी गर्दा गोलीसहितको पिस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिनुभएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नवलपुरले एमसिसी सम्झौता राष्ट्रघाती परियोजना भन्दै यसको खारेजीका लागि माग गरेको छ र जिल्लाका विभिन्न ठाउँहरूमा पोस्टर टाँसेको छ। जिल्लाको विनय तिरमणी गाउँपालिकाको कार्यालय भानुदेव मावि अरुणखोला गेट चोरमाराचोक कावासुती गैंडाकोट लगायतका विभिन्न स्थानहरूमा एमसिसी विरुद्धको पोस्टर टाँसेको पार्टीले जानकारी दिएको छ। पूर्वी नवलप्रासी देवचुलीका युवाहरूले छोटो फिल्म पैसो निर्माण गरेका छन्। देवचुली नगरपालिका दलदले र आसपासका युवाहरूको सक्रियतामा निर्माण गरिएको सो फिल्ममा सपनाको सहर काठमाडौँमा पैसा कमाउन पुगेका 3 युवाको कथा समेटिएको छ। कोरोनाको कहरका बेसमा निर्माण गरिएको यस फिल्ममा पैसाको महत्त्वलाई उजागर गर्न प्रयास गरिएको छ। अरी इन्टरटेनमेन्टले प्रस्तुत गरेको फिल्ममा कलाकार राज नेउपाने र चलचित्रकर्मी अर्जुन तिवारीले निर्माण गर्नुभएको जानकारी दिइएको छ। विजय खबरमा अब पालो भएको छ हाम्रो गाउँ हाम्रो आवाजको
विकासका लागि संसार हाम्रो गाउँ हाम्रो आवाज।
गैंडाको टठारमा सिँचाइका लागि स्थानीयले पोखरी बनाएका छन्। करिब 5 महिना अघि पसिना बगाएर खनेको खाल्डोले सार्थक रूप लिएपछि उनीहरू खुसी रहेका छन्। एक रिपोर्ट सहकर्मी माया कण्डेलबाट।
करिब 5 महिना अघि पसिना बगाएर खनेको खाल्टोले सार्थक रूप लिएपछि गैंडाको टठार डोडेका कर्णबहादुर माघी मगरको अनुहारमा चमक पनि बढ्दै गएको छ। उहाँसँगै गाउँका सबै मिलेर गाउँमा सिँचाइका लागि खनेको पोखरीले मूर्त रूप लिएपछि उनीहरूले आशाको सास फेरेका छन्। उनीहरूले पानीको जोगाउन थालिसकेका छन्। यो पोखरीमा अहिले उनीहरूले आकाशको पानी र डाँडाको भल जम्मा गर्दैछन्। गाउँमा सुन्तला लगायतका फलफुल लगाउने उनीहरूको सपना अब पुरा हुनेमा विश्वस्त छन्। टोडेका कर्णबहादुर माकिम मगर भन्नुहुन्छ,
फलफुलहरू लगाउने भनेर त्यस्तै कुरा भइरहेको छ। अब रमाइलो लागिरहेछ, खुसी भइरहेछ, सबैले नि अब त्यस्तै अब हुन्छ भन्दै अब सोच राखेको छ। अब भनेपछि अब सुन्तलाहरू मौसमहरू त्यस्तै लगाउने भन्ने कुरो छ अब सबैले। अब कति सकिन्छ अब त्यति लगाउने भन्ने कुरो छ कि अब कति सकिन्छ। सबैजना खुसी भइरा छ म पोखरी भयो भने
आकाशबाट परेको पानी तो पनि डाँडामा कसरी संकलन गर्ने पहिले सबैको चिन्ता यही थियो। यसअघि यसतर्फ कसैको ध्यान पुगेको थिएन तर गैंडाकोट अठार डोडेका स्थानीयले भने आकाशे पानी संकलन गरेर हिउँदमा सिँचाइ गरी खेती गर्ने सपना साचेका छन्। गैंडाकोटकै सबैभन्दा अग्लो स्थानमा रहेको डोडेमा पोखरीको काम सकिएको छ। पोखरीमा पानी जम्मा गरिएको छ तर लकडाउनका कारणले पाइप ल्याउन नपाएपछि भने पानी वितरणको काम रोकिएको छ। पाइप आएपछि हरेक व्यक्तिले सिँचाइ गर्न पाउने बताउनुहुन्छ। पुनः कर्ण बहादुर माकिम मगर
पानी जम्मा हुने अब गर्न लाछ बस पाइप आएपछि अब अनि घर घरै बन्ने भन्ने कुरो छ। समय त अब लाग्यो लगभग 2-3 महिना जति लाग्यो।
पोखरी खन्न उनीहरूको कम्ती श्रम परेको छैन। करिब 3 महिना स्थानीयले श्रमदान गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला जोन र स्थानीयको 50-50% लागतमा यसलाई साकार पारिँदैछ। यहाँ सुन्तला उत्पादनको सम्भावना उत्तिकै छ। त्यसैले पनि कृषकमा उत्साह छाएको छ। स्थानीय नरबहादुर रुवाले भन्नुहुन्छ
अहिले फेरि गाई बाख्रा पोस भनेर फेरि बाह्र राखेको छ। अहिले पाइप नभएर मात्रै फरन बाँकी छ पा अब ट्याङ्की चाहिँ एकदम राम्रो बनिसकेको छ। कहिले ढुङ्गा बगाउने फर्ने कहिले अब टिक्का लगाउने ढलाइ गर्ने त्यही हो। अब जुनले जे काम
स्थानीय झनीमाया सारूले अब थप सुन्तलाका बिरुवा ल्याइ लगाउने सोच बनाउनु भएको छ। अहिले गरेको दुःखले हिउँदमा सिँचाइ गर्न अझ सजिलो हुने उनीहरूको तर्क छ। सिँचाइको दुःख हुने स्थानमा पानी देख्दा झनीमायाले खुसी व्यक्त गर्नुभयो।
त्यहाँ प्लास्टर गरेर भ्यायो त्यो अहिले बाँकी गर्ने छ क्या त्यो पाइप छुटाउने छ।
तपाईँहरूले गरे काम गर्नुभयो कि
गर्नुभएको नि आफूले ढुङ्गा बोक्यो त्यो गाह्रो हाल्यो त्यहाँ लगाउनु भएको छ सन्तु
कतिवटा
भर्खर अलिअलि खुसी भएको छ चाहिँ अब पानीको दुःख छ के अरे त्यहाँ
स्थानीयमा पोखरीले थप उत्साह थपिदिएको छ। यसले व्यवसायिक रूपमा खेती गर्ने बाटो खोलेको छ। अमिलो प्रजातिका फलफुल लगाई आम्दानी गर्दै आत्मनिर्भर बन्ने सपना उनीहरूले साँचेका छन्।
रिपोर्ट सँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू गैंडाकोटमा 2 सहित हिजो 279 जनाको नयाँ कोरोना संक्रमित थपिए। संक्रमितहरूको संख्या 4364 अब पसल खुल्ने। सवारीमा जोर बिजोर एसई परीक्षालाई आन्तरिक मूल्याङ्कनको आधारमा मान्यता दिइने। गैंडाकोट नगरपालिकाले नयाँ व्यवसाय गर्नेलाई विशेष छुट दिने। आन्तरिक आय 6,10,50,000 प्रक्षेपण। नगरका सबै विवादको बहस र छलफलबाट समाधान खोज्न उपप्रमुख कण्डेलको आग्रह। रजहरको अस्थायी कोरोना विशेष अस्पतालले गति लिन सकेन। विपदमा हामी अभियानद्वारा गैंडाकोट 6 र 16 राहत वितरण। भरतपुर 5 अत्यावश्यक बाहेकका सेवा बन्द। र चितवनको माडी नगरपालिका आजदेखि 5 दिनसम्मका लागि सिल। विप्लव नेकपाले एमसिसी खारेज गर्न माग गर्दै नवलपुरका विभिन्न ठाउँमा पोस्टर टाँस्यो। देवघाट क्षेत्रको विकासका लागि 3.5 करोडका योजना सुरु। हवस् त नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 MHz इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र हरि सुविदेलाई धन्यवाद। अजय पौडेल बिदा हुन्छु। नमस्कार।